नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ यहाँहरूलाई। साथमा छौ रत्नावली शर्मा र उषा लोहनी। आज 2077 साल फागुन 25 गते मंगलबार, फागुन कृष्ण पक्ष एकादशी तिथि, तदनुसार मार्च 9 तारीक सन् 2021, नेपाल सम्बत 1141।
सर्वोच्च अदालतले एकीकरणलाई अस्वीकार गर्दै पूर्ववत पार्टीहरू भ्युताइदिएपछि साबिक नेकपाको पुष्पकमल दाहाल, माधव कुमार नेपाल समूहका नेता कार्यकर्ता आफ्नै पूर्ववत पार्टीमा रहने भएका छन्। आज काठमाण्डुबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले यही प्रसंगलाई मुख्य खबरका रूपमा छापेका छन्। कान्तिपुरले दाहाल नेपाल आफ्नै पार्टीमा, अदालतको फैसला नबान्दा झन कठिन परिस्थिति आउने निष्कर्ष शीर्षकमा मुख्य खबर छापेको छ। राजधानी दैनिकले खनाल नेपाल खनाल एमालेमै फर्किए, पार्टी एकता पुनः अघि बढ़ाउन सकिने भन्दै मुख्य खबर छापेको छ भने अन्नपूर्ण पोस्टले दाहाल नेपाल छोडपत्र शीर्षकमा मुख्य खबर छापेको छ। त्यस्तै आजको नागरिक दैनिकले एमाले माओवादी केन्द्रको डिभोर्स, दाहाल नेपाल आफ्नै पार्टीमा शीर्षकमा मुख्य खबर छापेको छ। नयाँ पत्रिका दैनिकले कतै मिलन कतै बिछोड, अब प्रदेश एक र बागमतीका मुख्यमन्त्री ढुक्क शीर्षकमा मुख्य खबर छापेको छ। कार्यक्रमको शुरूमा राजधानीमा छापिएको नेपाल खनाल एमालेमै फर्किए, पार्टी एकता पुनः अघि बढ़ाउन सकिने शीर्षकको समाचार लिएका छौं। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई पुरानै अवस्थामा फर्काइदिएपछि तत्कालीन एमालेमा रहेका सबै नेताहरू पुनः एमालेमा नै फर्किएको उद्घोष गरेका छन्। सर्वोच्चले आइतबार ऋषि कटेल रहेको नेकपालाई आधिकारिकता दिएपछि राजनीतिले नाटकीय रूप लिन पुगेको थियो। सर्वोच्चको फैसला अनुसार नै एमाले र माओवादी केन्द्र अस्तित्वमा आएसँगै तत्कालीन नेकपा दाहाल नेपाल समूहका अध्यक्ष रहेका माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका सबै नेताहरू एमालेमा नै समाहित भएका छन्। नेपाल खनाल लगायतका दाहाल समूहमा रहेका तत्कालीन एमालेका सबै नेता अब केपी शर्मा ओली अध्यक्ष रहेको नेकपा एमालेमा समाहित भएका हुन्। उता तत्कालीन नेकपाका अध्यक्ष रहेका पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्र मार्फत नै राजनैतिक गतिविधि अघि बढ़ाउने निर्णय गरेका छन्। दाहाल नेपालको सोमबारको निर्णयपछि दुवै नेताको एकै दलको सम्बन्ध भने विच्छेद भएको छ। दाहाल एकता अघि माओवादी केन्द्रको अध्यक्ष हुनुहुन्थ्यो भने फेरि अहिले पनि माओवादी केन्द्र पूर्ववत अवस्थामा नै रहेकाले दाहाल स्वतः सो पार्टीको अध्यक्ष हुनुहुनेछ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष द्वय पुष्पकमल दाहाल र माधव कुमार नेपाल समूहको सोमबार बसेको अन्तिम बैठकले सर्वोच्च अदालतको निर्णय अनुसार नै छुट्टा छुट्टै भएर अघि बढ़ने निष्कर्ष निकालेपछि उहाँहरू आफ्नै पुरानो पार्टीमा फर्कनु भएको हो। उहाँहरू आइतबार नेकपाको अन्तिम बैठक भन्दै बस्नु भएको थियो। सर्वोच्च अदालतले आइतबार ऋषिराम कटेल नेतृत्वको नेकपालाई आधिकारिकता प्रदान गरेको थियो। सोमबार बसेको दाहाल नेपाल समूहको नेकपा स्थायी कमिटी बैठकले अदालतको निर्णय कार्यान्वयन गर्ने भन्दै पार्टी एकताका लागि पुनः पुरानै पार्टीबाट सक्रिय हुने निष्कर्ष निकालेको छ भन्दै राजधानी दैनिकले मुख्य खबर छापेको छ। दाहाल नेपाल आफ्नै पार्टीमा, अदालतको फैसला नमान्दा झन कठिन परिस्थिति आउन सक्ने भन्दै कान्तिपुरले मुख्य खबर छापेको छ। सोमबार बसेको दाहाल नेपाल समूहको स्थायी कमिटिको अनौपचारिक बैठकमा अहिले अदालतको फैसला नमान्दा झन कठिन परिस्थिति आउने भन्दै एमाले र माओवादी नेताहरूले आफ्नै पार्टीमा रहने निर्णय गरेका हुन्। कानूनी रूपमा एमाले र माओवादी केन्द्रमा रहे पनि पार्टी एकताका लागि दुवैले पहल गर्ने निष्कर्ष उनीहरूको रहेको छ। यसैबीच साबिक नेकपाको दाहाल नेपाल समूहले आफ्नो पूर्व पार्टीमा क्रियाशील हुने निर्णय गरे पनि ओली समूहमा मिल्न गएका माओवादी केन्द्रका नेताहरूले चाहिँ के गर्ने निर्णय लिएका छैनन्। माओवादी केन्द्रका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु शाह, मणि थापा, गौरीशंकर चौधरी र दावा लामा अहिले पनि ओली मन्त्री परिषदमा सदस्य हुनुहुन्छ। उहाँहरू पूर्व पार्टी छोडेर ओली नेतृत्वको एमालेमा बस्नुहुन्छ कि दाहाल नेपाल दाहाल नेतृत्वको पार्टीमै रहनुहुन्छ, कसैले खुलेर बताउनु भएको छैन। केही मन्त्रीले भने पार्टी पूर्ववत भए पनि आफूहरू ओली साथमा रहने बताइसक्नु भएको छ। हामीले ओलीजीलाई विचार र एजेण्डाका हिसाबले सहयोग गरेका हौं, अब पनि उहाँलाई सहयोग गरिरहन्छौ। खानेपानी मन्त्री मणि थापाले भन्नुभयो, ओली समूहका माओवादी के गर्छन्। कान्तिपुरले छापेको छ।
यही प्रसंगलाई आजको अन्नपूर्ण पोस्टले दाहाल नेपाल छोडपत्र शीर्षक दिएर मुख्य खबर छापेको छ। सर्वोच्च अदालतले नेकपा एकता बदर गर्दै पूर्ववत अवस्थामा फर्काइदिएपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्र अस्तित्वमा आउने भएका छन्। साबिक नेकपाको एक खेमामा लागेका माधव कुमार नेपाल पुष्पकमल दाहालको साथ छाडेर एमालेमै फर्किने हुनुभएको छ। नेपालसँगको राजनीतिक डिभोर्ससँगै दाहालले माओवादी केन्द्रकै नेतृत्व गर्ने हुनु भएको छ। 35 वर्ष लामो राजनीतिक सम्पर्क सहकार्यलाई एकै पार्टीमा रहेर विकसित बनाउन लागेका दाहाल र नेपाल बीचको सम्बन्धमा अदालतले ब्रेकअप लगाएको हो। मन एकातिर हुँदाहुँदै भौतिक रूपमा भने दाहाल नेपाल अलग अलग पार्टीमा रहनुपर्ने देखिएको छ। एमालेको नेतृत्वले भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने एमालेको नेतृत्व भने प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुनेछ। ऋषिराम कटेलले आफ्नो पार्टी निर्वाचन आयोगले सत्तारूढ़ दल नेकपालाई दिएको भन्दै सर्वोच्चमा रिट दायर गर्नुभएको थियो। दाहाल नेपाल छोडपत्र शीर्षक दिएर आजको अन्नपूर्ण पोस्टले मुख्य खबर छापेको छ।
गएको मंगसिरमा भएको स्थानीय तह प्रदेश सभा र प्रतिनिधि सभाको उपनिर्वाचनबाट निर्वाचित 52 जना पदाधिकारीको हैसियत अब स्वतन्त्र हुने भएको छ। साथै जनताबाट निर्वाचित जनप्रतिनिधिको पद यथावत रहने र कुनै दलमा प्रवेश गरेमा पद नजाने भएको छ। प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भन्नुभयो, उपनिर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पद तलमाथि हुँदैन, उपयुक्त निरूपण गरिन्छ। त्यसका लागि महान्यायाधिवक्ताको सुझाव पनि लिन सकिन्छ। उहाँले कानूनमा स्पष्ट व्यवस्था नभएकाले अहिले आयोगले केही भन्ने बताउनुभयो। तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बनाउने 2075 जेठ 23 गतेको निर्वाचन आयोगको निर्णयलाई सर्वोच्च अदालतले उत्प्रेषणको आदेशबाट बदर गरेको छ। एमाले र माओवादी केन्द्र एकीकरण गर्ने आयोगको निर्णय खारेज भइसक्यो। अब एमाले र माओवादी केन्द्र पुनः भ्युतिएका छन्। सर्वोच्चको सो आदेशबाट केपी शर्मा ओली अध्यक्ष रहेको एमाले र पुष्पकमल दाहाल प्रचण्ड अध्यक्ष रहेको नेकपा माओवादी पुनः भ्युतिएका हुन्। उपनिर्वाचनमा नेकपाबाट निर्वाचित भएका जनप्रतिनिधि एमाले वा माओवादी कुन दलतर्फ जाने भन्ने अन्यल चाहिँ कायमै छ। एकीकरणपछि 2076 भदौ 15 नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र र 2077 असार 20 गते दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी एकीकृत मार्क्सवादी लेनिनवादी दुई दल पनि समस्यामा परेका छन्। यी दुई दलले अब नयाँ नाम र निर्वाचन चिन्ह लिनुपर्छ। प्रमुख आयुक्त थपलियाले भन्नुभयो, ती दुई दलको दल दर्ता खारेज हुँदैन। एउटा दललाई नाम र अर्को लाई नाम र निर्वाचन चिन्ह नयाँ रोज्न दिइनेछ। पूर्व प्रमुख कार्यवाहक निर्वाचन आयुक्त दोलक बहादुर गुरूङले राजनैतिक दल सम्बन्धी ऐन 2073 को दफा 2.9 रहेको कानूनी व्यवस्था अनुसार उपनिर्वाचनमा निर्वाचित जनप्रतिनिधिको हैसियत स्वतन्त्र हुने उल्लेख गर्नुभयो। सो दफामा संसदीय दलको सदस्य हुने प्रावधान रहेको छ। नेकपाबाट निर्वाचितको पद कायमै रहने गोर्खापत्रले प्राथमिकता दिँदै छापेको छ। यता अन्नपूर्ण पोस्टले यही प्रसंगलाई नेकपाबाट जितेका 46 जना कताका शीर्षकमा अग्रपृष्ठमा खबर छापेको छ। नेकपाबाट राष्ट्रिय सभा प्रतिनिधि सभा र स्थानीय तहमा निर्वाचित 46 जनप्रतिनिधि छन्। जबकि सर्वोच्च अदालतको आइतबारको आदेशले नेकपा एकीकरण बदर गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र बिउताएको छ। त्यसमाथि नेकपाको आधिकारिकता समेत ऋषिराम कटेललाई दिएपछि यी जनप्रतिनिधिको हैसियत के हुने भन्ने प्रश्न उब्जिएको छ। 2076 माघ 9 भएको राष्ट्रिय सभा निर्वाचनमा 16 जना नेकपाबाट विजयी भएका थिए, जसमा तत्कालीन नेकपाका प्रवक्ता नारायण श्रेष्ठ, नेता बेदुराम भूषाल लगायतका छन्। यस्तै 2076 मंगसिर 8 गते कास्की क्षेत्र नम्बर 2 सहित प्रदेश र स्थानीय तह गरी 52 स्थानमा उपनिर्वाचन भएको थियो। नेकपाबाट कास्की क्षेत्र नम्बर 2 विजयी हुँदै विद्या भट्टराई प्रतिनिधि सभा सदस्य बनिन्। दाङको क्षेत्र नम्बर 3 प्रदेशसभा खमा विमला कुमारी खत्रीले जितिन्। यस्तै स्थानीय तहका 3 अध्यक्ष, 1 उपाध्यक्ष र 24 वडाध्यक्ष नेकपाबाट निर्वाचित भए। नेकपाबाट जितेका 46 जना कताका अन्नपूर्ण पोस्टले अग्रपृष्ठमा छापेको छ।
सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्रलाई बिउत्याइदिएपछि केन्द्रको मात्रै होइन प्रदेशको सत्ता समीकरण समेत फेरबदल हुने भएको छ, जसले अविश्वास प्रस्ताव सामना गरिरहेका प्रदेश एक र बागमती प्रदेशका मुख्यमन्त्री झन बलिया हुनेछन्। तुलनात्मक रूपमा सुरक्षित मानिएका 4 मुख्यमन्त्री जोखिममा परेका छन्। अविश्वासको प्रस्ताव सामना गरिरहेका प्रदेश एक र बागमतीका मुख्यमन्त्री नै सबैभन्दा बलियो देखिएको छ। प्रदेश एकका मुख्यमन्त्री शेरधन राई को दल एमालेसँग 51 सांसद छन्, जबकि उहाँलाई बहुमतका लागि जम्मा 47 सांसद आवश्यक पर्दछ। बागमती प्रदेशमा पनि एमालेका मुख्यमन्त्री डोरमणी पौडेल स्पष्ट बहुमतमा हुनुहुन्छ। उहाँसँग एमालेका 58 सांसद छन्, बहुमतका लागि 56 सांसद पर्याप्त हुन्छ। उता माओवादी केन्द्रका मुख्यमन्त्री रहेको कर्णाली प्रदेशमा सरकार हेरफेर हुन सक्छ। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको दल माओवादीसँग 13 सांसद छन्, बहुमतका लागि 21 सांसद आवश्यक हुन्छ। सरकार टिकाउन साईले कांग्रेसका 6 र राप्रपाका 1 सांसद जुटाउँदा पनि 1 अझै कम हुन्छ। त्यस्तै एमालेसँग कर्णालीमा 20 सांसद छन्। एमाले राप्रपाको 1 वा कांग्रेसको 6 सांसद जुटाएर सरकार बनाउन सक्छ। त्यस्तै सुदूरपश्चिम प्रदेशमा बहुमतका लागि आवश्यक 27 सांसद आवश्यक हुनेमा मुख्यमन्त्री त्रिलोचन भट्टको माओवादी केन्द्रसँग आधा सांसद मात्र छ। एमाले समर्थन फिर्ता लिएमा भट्टले सरकार टिकाउन कांग्रेसका 12 र जनता समाजवादी पार्टीका 2 सांसदको समर्थन लिनुपर्नेछ। 25 सांसद रहेको एमाले सरकार बनाउन भने जसपाको 2 वा कांग्रेसको 12 सांसद जुटाउनु पर्ने हुन्छ। कतै मिलन कतै बिछोड, अब प्रदेश एक र बागमतीका मुख्यमन्त्री ढुक्क शीर्षकमा नयाँ पत्रिका दैनिकले मुख्य खबर छापेको छ भने यता आजको कान्तिपुर दैनिकले के होला प्रदेश सरकार शीर्षक दिएर प्राथमिकताका साथ खबर छापेको छ। एमाले र माओवादी केन्द्र बिउतेसँगै प्रदेशहरूमा पनि नयाँ खालको समीकरण देखिएको छ। प्रदेश एक र बागमतीमा एमाले एक्लैको बहुमत छ भने गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिममा एमाले नै ठूलो दल छ। प्रदेश एक र बागमती प्रदेश सभामा यसअघि नै मुख्यमन्त्री विरूद्ध अविश्वास प्रस्ताव पेश भइसकेको छ। त्यसको टुङ्गो कसरी लाग्छ प्रश्न छैन। एमाले र माओवादी केन्द्र मिलेका बेला भागबण्डामा प्रदेश एक बागमती गण्डकी र लुम्बिनीमा एमालेका तथा कर्णाली सुदूरपश्चिममा माओवादी केन्द्रको नेतृत्वमा सरकार गठन भएका थिए। अब यी 6 प्रदेश सरकारको भविष्य के हुने अन्यल छ। एमाले र माओवादी विभिन्नता पनि प्रदेश दुईमा भने खासै प्रभाव पर्ने देखिँदैन। के होला प्रदेश सरकार शीर्षक दिएर आजको कान्तिपुर दैनिकले प्राथमिकताका साथ खबर छापेको छ।
तपाईँले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको सुंगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
बाबा, हाम्रो स्कुलमा पाठशाला सियुजी सिमको फारम भर्ने अरे, हजुर पनि जानुपर्छ है।
के हो नानी यो पाठशाला सियुजी सिम भने?
नेपाल टेलिकमको सरकारी स्कुलका शिक्षक विद्यार्थी र अभिभावकहरू बीच पठन पाठनका लागि मोबाइलमा जति पनि कुराकानी गर्न मिल्ने अनि 10 कक्षासम्म पढाइ हुने पाठ्य सामग्री राखेको वेबसाइट खोलेर पढ्न मिल्ने निशुल्क पाठशाला सियुजी सिम
मोबाइलमा पढ्ने मात्र भनेर भो खर्च नि?
नेपाल टेलिकमले निशुल्क सिम दिन्छ रे। हजुरको एनटिसी सिम छँदैछ, त्यसैमा राखे भो, मेरो लागि लिउला। अनि मासिक खर्च पनि पालिकाबाट नै तिरिदिनेले।
ओहो, स्कुल नखुलेर मलाई त तिमीहरूको पढाइको कस्तो पिर लागेको थियो, अब भने ढुक्काउने भयो।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। सरकार सामाजिक न्यायमा प्रतिबद्ध छ, गोर्खा पत्रले छापेको मुख्य समाचारको शीर्षक हो यो। राष्ट्रपति विद्यादेवी भण्डारीले शिक्षा रोजगारी र सम्पत्तिमाथिको अधिकारको सुनिश्चितताले लैंगिक समानताको लक्ष्य हासिल हुने बताउनु भएको छ। 111 अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सोमबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै राष्ट्रपति भण्डारीले महिला हक अधिकार स्थापित गर्न संवैधानिक र कानूनी व्यवस्था प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताउनुभयो। उहाँले लैंगिक विभेद अन्त्य गर्न कानूनको प्रभावकारी कार्यान्वयनले सहयोग गर्नेछ भन्नुभयो। लैंगिक उत्तरदायी शासन अहिलेको आवश्यकता भएकोमा राष्ट्रपतिको जोड छ। राष्ट्रपति भण्डारीले समानताका लागि अवरोध पुर्याउने सामाजिक संरचना र सोचमा परिवर्तन ल्याउन दिवसले प्रेरणा मिलोस् भन्नुभयो। सोही कार्यक्रममा राष्ट्रपति भण्डारीले राष्ट्रिय लैंगिक समानता नीति 2077 सार्वजनिक गर्नुभयो। साथै उहाँले विश्वका साहसी महिलाको सूचीमा पर्न सफल अभियन्ता मुस्कान खातुनलाई अधिकार को लड़ाईका लागि निरन्तरता दिँदै अगाडि बढ्न पनि आग्रह गर्नुभयो। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली कुमारी महतोले महिलाले सम्मानपूर्वक बाँच्न पाउने अधिकारको अनुभूति सहित प्रगति पथमा लम्कन सक्नुपर्ने विचार व्यक्त गर्नुभयो भन्दै गोर्खापत्रले अग्रपृष्ठमा मुख्य खबर छापेको छ। यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सामाजिक न्याय र समानताका लागि काम गर्न प्रतिबद्ध रहेको बताउनु भएको छ भन्दै यसैसँगै गोर्खापत्रले अर्को खबर पनि प्रकाशित गरेको छ। महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा सोमबार आयोजित 111 अन्तर्राष्ट्रिय महिला दिवसको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले शिक्षा रोजगारी र सम्पत्तिमा महिलाको पहुँच स्थापित गर्नुपर्नेमा जोड़ दिनुभयो। महिला शिक्षा र रोजगारीमा जोड़ दिन सकी महिलाको सम्पत्तिमा पहुँच स्थापित हुन सक्ने उहाँले स्पष्ट गर्नुभयो। आफूले नेतृत्व विकास र नीति निर्माणमा महिला सहभागिता अभिवृद्धिमा जोड़ दिएको उहाँले उल्लेख गर्नुभयो। असमानता र विभेद अन्त्य गरेर न्याय स्थापना गर्न सबैलाई प्रधानमन्त्री ओलीले आह्वान समेत गर्नुभयो। गोर्खापत्रले छापेको छ।
प्रधानमन्त्री डाक्टर पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नेतृत्वको सरकारले विश्व प्रकाश लामी छानिएको संयोजकत्वमा गठित फेवाताल संरक्षण उच्च स्तरीय आयोगले 2069 सालमा फेवातालको क्षेत्रफल 12,874 रोपनी कायम गरेको थियो, तर पुण्य प्रसाद पौडेलको संयोजकत्वमा हालै गठित फेवाताल चार किल्ला निर्धारण सीमाङ्कन तथा नक्साङ्कन समितिले फेवातालको क्षेत्रफल 11,255 रोपनी कायम गर्यो। अहिले कायम गरिएको क्षेत्रफल लामी छाने प्रतिवेदनले कायम गरेको क्षेत्रफल भन्दा 1,609 रोपनी कम हो। फेवातालको अघिल्लो प्रतिवेदनमा देखिएको 1,609 रोपनी जमिन कहाँ गयो? नागरिक समाजका अगुवादेखि अधिकांश पोखरेली यसको जवाफ मागिरहेका छन्। पौडेल समितिले लामी छाने प्रतिवेदनको सीमाङ्कन र अहिलेको सीमाङ्कन एकै भएको दावी गरेको छ। यसलाई उच्च स्तरीय आयोगका तत्कालीन संयोजक लामी छानेले पनि स्वीकार्नु भएको छ। त्यसो भए किन फरक पर्यो त दुई प्रतिवेदनको क्षेत्रफल यसरी घट्यो? फेवातालको 109 रोपनी शीर्षक दिएर आजको नागरिक दैनिकले यसरी घटो फेवातालको 1,609 रोपनी शीर्षकमा आजको नागरिक दैनिकले मुख्य खबर छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो। आजको कान्तिपुरले सर्वोच्चको फैसला र अनुत्तरित प्रश्नहरू शीर्षकमा सम्पादकीय छापेको छ। नयाँ पत्रिका दैनिकले हिजो 8 मार्चका दिन विश्वभर अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाएको विषयलाई फराकिलो बन्दै महिलाहरूको क्षतिज शीर्षकमा सम्पादकीय उठाएको छ। लामो समयदेखि महिला दिवसका रूपमा 8 मार्चलाई महिला समस्याका वैचारिक र व्यावहारिक पाटामा छलफल गर्ने, दबाव दिने र प्रतिबद्धता व्यक्त गर्ने दिनका रूपमा मनाइने गरिएको छ। नेपाल पनि यो दिवसमा महिलाका मुद्दा र बहसमा सामेल भयो। नेपालको हकमा अहिलेसम्मका आन्दोलन र क्रान्तिले पितृसत्तालाई चुनौती त दिएका छन्, तर पितृसत्ताले खड़ा गरेको शोषण, विभेद र हिंसाको संरचनागत ढाँचालाई भत्काउन सकेका छैनन्। यो अवस्थाको अन्त्यका लागि अबको महिला आन्दोलन त्यसैतर्फ सोझिनुपर्ने देखिन्छ भन्दै नयाँ पत्रिकाले सम्पादकीयमा उठाएको छ। आजको नागरिक दैनिकले मेलम्चीको पाठ शीर्षकमा सम्पादकीय उठाएको छ भने गोर्खापत्र दैनिकले पनि काठमाडौँमा मेलम्ची शीर्षकमा सम्पादकीय छापेको छ। बहुप्रतीक्षित मेलम्ची खोलाको पानी काठमाडौँ ल्याइएसँगै कथा जस्तो लाग्ने कल्पना साकार भएको छ। करिब 27 किलोमिटर सुरुङ मार्ग हुँदै सिन्धुपाल्चोकको मेलम्ची खोला सुन्दरी जलमा मिसिएको छ। यो सफलतासँगै उता मेलम्ची निष्प्रयोजन बग्ने, यता काठमाडौँ तिर्खाउने समयको कठोर कथा व्यथाको अन्त्य हुने भएको छ भन्दै गोर्खापत्रले सम्पादकीय उठाएको छ। राजधानी दैनिकले कोरोना महामारी संक्रमणको परीक्षणमा व्यवस्था देखिन थालेको भन्दै कोरोना परीक्षण केन्द्रलाई प्रभावकारी बनाउ शीर्षकमा सम्पादकीय उठाएको छ भने आजको अन्नपूर्ण पोस्टले सहकारी ऐनजारी भएको 3 वर्ष बित्दा पनि अधिकांश प्रावधान कार्यान्वयन भएका छैनन्, त्यसमा सहकारी विभागले तदारूकता समेत देखाउन सकेको छैन भन्दै सहकारी ऐनमाथि प्रश्न शीर्षकमा सम्पादकीय छापेको छ।
पत्र पत्रिकामा छापिएका सम्पादकीयपछि अब केही प्रसंग। केही दिन अघि मात्रै प्रतिबन्ध फुकुवा भएको नेकपाका महासचिव नेत्र विक्रम चन्द विप्लवले तत्कालीन माओवादी नेतृत्वले लडागु शिविर क्यान्टोनमेन्ट व्यवस्थापनका नाममा अरबौं रूपियाँ अनियमितता गरेको भन्दै त्यसको हिसाब किताब हुनुपर्ने बताउनु भएको छ। उहाँले तत्कालीन नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वलाई लक्षित गर्दै क्यान्टोनमेन्टमा भएको आर्थिक अनियमितता बारे गम्भीर प्रश्न उठाउनु भएको हो। प्रतिबन्ध फुकुवापछि गृह जिल्ला कपिल वस्तुमा सोमबार आयोजित कार्यक्रममा बोल्दै विप्लवले जनमुक्ति सेनाको पैसामाथि भ्रष्टाचार भएको विषय सार्वजनिक भएको र सो विषय आफूले त्यतिखेरै पार्टीमा गम्भीर रूपमा उठाएको भए पनि व्यवस्था गरिएको बताउनु भएको छ। विप्लवले आफूहरूले पार्टीभित्र त्यस्तो बदमाशी नगर्नुहोस् है भनेर नेतृत्वलाई सचेत गराएको स्मरण गर्दै भन्नुभयो, 20,000 जनमुक्ति सेना ब्यारेकमा बस्दा प्रति सेना 5,000 दरले काटियो, क्रान्तिका निम्ति भन्दै काटिएको त्यो पैसा कहाँ गयो? पूर्व माओवादी कमाण्डर मध्येका एक विप्लवले प्रश्न गर्दै भन्नुभयो, थोरैको कुरा हो र 19 अर्ब रूपियाँको कुरा छ, त्यसको खोजी नीति हुनुपर्छ। भ्रष्टाचारको विषय सार्वजनिक भए पनि ठोस परिणाम नआएको भन्दै उहाँले असन्तुष्टि व्यक्त गर्नुभएको छ। भ्रष्टाचार कसले गरेको हो ठोस हुनु पर्दैन, एउटाले अर्कालाई दोष दिएको छ उहाँले भन्नुभयो। विप्लवले शीर्ष दलले जनताको मत पाएर जनताकै अपमान गरेको बताउनु भएको छ। उहाँले भन्नुभयो, दलहरू गुटगत लडाईँमा छन्, आफ्नो गुटका लागि लडेर जनतालाई सुख हुँदैन, प्रगति हुँदैन, आफूहरू शान्ति शान्ति विरोधी नभएको भन्दै उहाँले भ्रष्टाचारीको विरोधमा आवाज उठाएको बताउनु भएको छ। विप्लवको प्रश्न 19 अर्ब खै शीर्षकमा राजधानी दैनिकले प्राथमिकताका साथ पहिलो पृष्ठमा खबर छापेको छ।
अब आजका पत्र पत्रिकामा प्रकाशित केही प्रसंगहरू छोटकरीमा। नेपालमा कोविड 19 मृत्यु हुनेको संख्या 3011 पुगेको छ। स्वास्थ्य मन्त्रालयले पहिला सार्वजनिक गरेको तथ्याङ्कमा 935 मृतकको संख्या थप भएको जनाएको छ। सरकारी रेकर्डमा नरहेका तर कोविडबाट मृत्यु भएकाको ठूलो संख्या पाइएपछि मन्त्रालयले समिति नै बनाएर तथ्याङ्क खोज्न शुरू गरेको थियो। कोविडबाट मृत्यु हुनेको संख्या 935 थपियो, नयाँ पत्रिकाले छापेको छ। यसैबीच कर्णाली प्रदेशमा अत्यधिक वर्षासँगै परेको हिउँले कोरोना विरूद्धको खोप कार्यक्रम प्रभावित बनेको छ। उच्च हिमाली क्षेत्रमा हिउँ पर्ने क्रम जारी छ। तल्लो क्षेत्रमा पनि लगातार वर्षा भइरहेकाले खोप लगाउन सकिएको छैन। कर्णालीका जुम्ला, हुम्ला, मुगु, डोल्पा र कालीकोट जिल्लाका गाउँमा खोप पुर्याउने समस्या भइरहेको छ। हिउँले कोरोना खोप कार्यक्रम प्रभावित, नागरिकले खबर छापेको छ।
नेपालको आफ्नै भू उपग्रह सेटेलाइट प्रक्षेपण गर्ने कार्यलाई तीव्रता दिएको छ। प्रक्षेपण कार्य अध्ययनका लागि नेपाल दूरसंचार प्राधिकरणले 5 अन्तर्राष्ट्रिय कम्पनीलाई संक्षिप्त सूचीमा सूचीकृत गरेको छ। नेपाल दूरसंचार प्राधिकरणका निर्देशक तथा प्रवक्ता मीन प्रसाद अर्यालले सन् 2022 भित्र आकाशमा नेपालको आफ्नै भू उपग्रह प्रक्षेपण गर्ने सरकारको नीति अनुसार यस कार्यलाई अगाडि बढ़ाइएको जानकारी दिनुभयो। भू उपग्रहका लागि छानिए 5 कम्पनी शीर्षक दिएर आजको गोर्खापत्र दैनिकको पहिलो पृष्ठमा खबर छापिएको छ।
सरकारका सचिवले आर्थिक वर्ष 2078-79 नीति तथा कार्यक्रममा समेट्नुपर्ने विषयबारे गम्भीर छलफल थालेका छन्। मुख्य सचिव शंकरदास बैरागीले शुक्रबार सचिवको बैठक नै राखेर आगामी नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयबारे व्यापक छलफल गर्नुभएको हो। सचिव बैठकले नीति तथा कार्यक्रममा समेट्नुपर्ने महत्वपूर्ण विषयको तय गर्ने लगायतका विषयमा छबुदे निर्णय गरेको छ। कस्तो बन्दैछ नयाँ नीति तथा कार्यक्रम, तयारीमा जुटे सरकारका सचिव, राजधानीले खबर छापेको छ। र त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले नै विदेशी प्राध्यापकहरूको अनुसन्धान छोडेर आफ्नो नाममा प्रकाशन गरेको पाइएको छ। प्राध्यापक डाक्टर परशुराम मिश्र सहित 7 फ्रान्सका प्राध्यापक आर्मेली बेलको क्रिस्टल स्ट्रक्चर चोरी गरी भारतको जर्नलमा प्रकाशन गरेको छानबिनबाट खुलेको छ। प्राध्यापक बेलले आफ्नो अनुसन्धान चोरी गरी प्राध्यापक डाक्टर मिश्र सहितका व्यक्तिले भारतीय जर्नलमा प्रकाशित गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति रेक्टर रजिस्ट्रार सहितलाई इमेल मार्फत उजुरी गर्नुभएको थियो। त्रिभुवन विश्वविद्यालय रसायनशास्त्र केन्द्रीय विभागका प्रमुख प्राध्यापक डाक्टर रामचन्द्र बस्नेतको संयोजकत्वमा प्राध्यापक डाक्टर निरञ्जन पराजुली र भानुभक्त न्यौपाने सदस्य रहेको कमिटी बनाएर छानबिन गरेको थियो। त्रिभुवन विश्वविद्यालयका प्राध्यापक नै बौद्धिक चोरीमा, फ्रान्सेली प्राध्यापकको अनुसन्धान चोरी र आफ्नो नामबाट भारतीय जर्नलमा प्रकाशित, नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ।
पत्र पत्रिकामा छापिएका यिनै सामग्रीसँगै आज लाखबार कार्यक्रमको समय सकिएको छ। कार्यक्रमबाट प्राविधिक मित्र राजु थापालाई धन्यवाद दिँदै हामी रत्नावली शर्मा र उषा लोहनी विदा भयौं। यसपछि अन्तर सम्वाद कार्यक्रम सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुनिरहनुहोला। नमस्ते।